इल्म का मुझको शौफ ताकर खुदा इल्म नाफे मिले अजपाए उलमा इल्म का मुझको शौफ ताकर खुदा
अल्हम्दुलिल्लाह रब्बिल आलमीन والصلاه والسلام على سيد المرسلين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والصلاه والسلام عليك يا رسول الله وعلى اليك واصحابك يا حبيب الله والصلاه والسلام عليك يا نبي الله وعلى اليك واصحابك يا نور الله سن 2021 کا یہ ہمارا پہلا سلسلہ ہے اور بہت سے موضوعات ہیں کہ جن پر شروع سال میں کلام کیا جا سکتا ہے، ماضی کے بارے میں بھی، حال کے بارے میں بھی اور مستقبل کے متعلق بھی۔ تو یہ جو سالوں کی تقسیم ہے کہ ایک سال ختم ہوتا ہے، دوسرا سال شروع ہوتا ہے، ایک تو اسی کے اعتبار سے، کئی اعتبار سے لوگ کلام کرتے ہیں، ایک شرعی اعتبار سے ہے اور ایک یوں کہہ لے کہ اپنی اپنی سوچ اور اپنے اپنی تھاٹ کے اعتبار سے۔ شرعی اعتبار سے تو یہ ہے کہ یہ جو شمسی سال کا اعتبار ہے کہ شمسی سال جو ہے وہ اپنے مہینے رکھتا ہے، جنوری، فیبرری، مارچ، اپریل، مئی، جون، تو کئی شرعی مسائل ایسے ہیں کہ جن کا تعلق ان مہینوں کے ساتھ بھی ہوتا ہے، لیکن پورے سال کے ساتھ ایسا بطور خاص کوئی معاملہ نہیں ہے۔ لیکن جو قمری مہینے ہیں، جنہیں ہم اپنے عرف میں اسلامی مہینے بھی کہتے ہیں، ان کے ساتھ بہت سی چیزیں متعلق ہیں، وہاں پر مہینوں کے ساتھ بھی ہیں اور سال کے ساتھ بھی ہیں۔ تو لہذا یوں اعتبارات کے اعتبار سے اس میں بہت سی اختلافی صورتیں سامنے آ جاتی ہیں کہ مختلف صورتیں ہوتی ہیں۔ چند چیزوں کے اندر قمری مہینوں کا لحاظ کرنا ضروری ہے، جیسے ہم اپنی جو دینی مراسم ادا کرتے ہیں، حج، اسی طرح زکوٰۃ، اسی طرح روزے۔ تو اب روزے جو ہے وہ شمسی مہینوں کے اعتبار سے نہیں بلکہ قمری مہینوں کے اعتبار سے رمضان میں رکھے جاتے ہیں، اسی طرح حج یہ شمسی مہینوں کے اعتبار سے نہیں بلکہ قمری مہینوں کے اعتبار سے ہوتا ہے کہ ذوالحجہ میں ہوتا ہے۔ اس طرح زکوٰۃ ہے، تو زکوٰۃ کا جو ایک سال پورا گزرتا ہے کہ جس کے بعد زکوٰۃ دینا لازم ہوتا ہے، تو اس کا تعلق شمسی مہینوں کے ساتھ نہیں ہے بلکہ قمری مہینوں کے ساتھ ہے۔ تو ایک تو یہ فرق ہے۔ اچھا، دوسری بات یہ ہے کہ یہ جو سال ختم ہوتا ہے اور نیا سال شروع ہوتا ہے، کیا بذات خود اس کی بھی کوئی اہمیت ہے، اس کی کوئی اپنی افادیت ہے؟ اس پر بعض لوگ تو یہ کہتے ہیں کہ بھائی ایک سال گزر گیا، دوسرا آ گیا، کیا فرق پڑا، ایسی کیا چینج دنیا کے اندر ہوتی ہے کہ جس کی وجہ سے ہم یہ کہیں کہ جناب فلاں سال ختم ہو گیا، فلاں سال شروع ہو رہا ہے۔ تو لہذا جب کوئی فرق ہی نہیں ہے تو اس کو بطور خاص منانا یا اس پر نئے سرے سے بہت کچھ کرنا یہ بے معنی ہے۔ مثال کے طور پہ 31 دسمبر کا جو سورج نکلتا ہے اس میں اور جو جنوری کا سورج نکلتا ہے اس میں کیا فرق ہے؟ کچھ بھی نہیں۔ جو 31 دسمبر کا سورج غروب ہوتا ہے اور جو یکم جنوری کا سورج غروب ہوتا ہے، کیا فرق ہے؟ کچھ بھی نہیں۔ تو لہذا بعض لوگ تو کہتے ہیں کہ جب کوئی فرق ہی نہیں ہے تو پھر خام خواہ جو ہے نا وہ ایک دن دھوم دھڑکا کر دینا اور جناب یہ اور وہ اور دنیا بھر میں جشن منانا، اس کا معنی ہی کوئی نہیں۔ یہ میں نہیں کہہ رہا، یہ لوگوں کے خیالات ہیں۔ اور اس طرح کی چیزوں میں اگر خیالات لوگ بناتے بھی ہوں کہ جہاں شریعت نے کوئی حد بندی نہیں رکھی، تو اس میں کوئی مسئلہ نہیں ہوتا۔ اچھا، لیکن اس کے ساتھ بعض لوگ یہ کہتے ہیں کہ دیکھیں یہ تو ٹھیک ہے کہ ایک سال کا جو گزرنا، نئے سال کا شروع ہونا ہے، اس کا تعلق حقیقت کے ساتھ نہیں ہے، سوچ کے ساتھ ہے۔ سوچ اور حقیقت میں فرق یہ ہوتا ہے کہ ایک شے ہے اعتباری، کہ ہم نے اس کا اعتبار کیا تو وہ ہے، ہم اس کا اعتبار نہ کرتے تو نہ ہوتی، اور ایک ہے حقیقی۔ حقیقی کا مطلب یہ ہوتا ہے کہ ان فیکٹ اور ان ریالٹی وہاں کوئی تبدیلی ہوتی ہے۔ مثال کے طور پہ میں اگر ایک شہر میں ہوں اور وہاں سے میں دوسرے شہر میں چلا جاتا ہوں، تو یہ حقیقتاً ایک تبدیلی ہوئی کہ میں ایک جگہ سے دوسری جگہ چلا گیا۔ لیکن اگر ہم یہ سالوں کا اعتبار کریں تو اس میں حقیقت کے اعتبار سے تو کوئی تبدیلی نہیں ہوئی۔ اگر 12 کی جگہ 13 مہینے ہوتے تو کیا ہو جاتا، اور اگر یہ 2021 کی جگہ 2024 شروع ہو جاتا تو کیا ہوتا؟ تو حقیقت میں فرق نہیں ہے۔ لیکن ہم اعتبارات کرتے ہیں، ہم اپنے تخیل اور اپنی سوچ کے ساتھ بہت سی چیزوں کو یوں کہہ لے کہ لمٹس کے اندر بند کرتے ہیں، ان کو کنفائن کرتے ہیں یا ان کو لمٹائز کرتے ہیں۔ جب اس کا اعتبار کیا جاتا ہے، اور دنیا بھر میں ہوتا بھی ہے کہ ساری دنیا جو ہے اس کو مانتی ہے کہ جناب یہ سال ختم ہوا، اگلا سال شروع ہو گیا، تو اس کے ساتھ کئی فوائد وابستہ ہوتے ہیں۔ وہ فوائد کیا ہے؟ کچھ تو فوائد واضح ہیں کہ ہمارے ایگریمنٹس، ہماری بہت سی چیزوں کا تعلق جو ہے وہ اسی کے ساتھ ہوتا ہے۔ دوسرا یہ ہے کہ بیسیکلی یہ جو تحدیدات ہیں، یہ جو حد بندیاں ہیں کہ 2020 ختم ہوا اور 2021 شروع ہو گیا، یہ جو حد بندی ہے یہ ہمیں بہت سی یوں کہہ لے کہ نئی امیدیں بنانے کے لیے، نئے پلان کرنے کے لیے، اپنے ماضی پہ غور کرنے کے لیے ایک قسم کا یوں کہہ لے کہ ہمیں ایک وقت مل جاتا ہے، ایک موقع مل جاتا ہے کہ جس میں ہم اس پر غور کرتے ہیں۔ خوشی منانے والوں نے اس کو خوشی کے اعتبار سے بنا لیا کہ خوشی کا موقع بنا لیا، سوچنے والوں نے اس کو سوچ کا موقع بنا لیا۔ تو یہ مختلف اعتبارات ہیں جن کے حوالے سے ہم سوچتے ہیں۔ اچھا، اب بات یہ ہے کہ وقت بذات خود ایک بہت عظیم شے ہے۔ یوں کہہ لیں کہ وقت ایک ایسی شے ہے کہ جس کی پوری ڈیفینیشن، اس کی پوری تعریف کرنا بڑا مشکل ہے۔ اسی لیے فلاسفہ، حکما اور علماء وقت کی تعریف کے اوپر بڑے دقیق اور بڑے پیچیدہ قسم کے کلام کرتے آئے ہیں کہ وقت کیا ہے، وقت کیسے وجود میں آتا ہے، وقت کے اندر تغیر پذیری کیسے ہوتی ہے۔ تو یہ ایک بڑی دلچسپ جو ہے وہ گفتگو ہوتی ہے اور ڈسکشن ہوتی ہے کہ جس میں لوگ مصروف ہوتے ہیں۔ ایون کہ شاعر مشرق ڈاکٹر اقبال، ہمارے جو قومی شاعر ہیں، تو ان کو بھی بڑا ایک شغف تھا وقت کی ماہیت حقیقت کے ساتھ، زمانے کی ماہیت اور حقیقت کے ساتھ۔ تو یہ یوں فلاسفہ کا ایک بڑا اہم موضوع رہا ہے۔ اچھا، اب یہ ہے کہ چونکہ وقت بذات خود ہمارے لیے کچھ نہیں ہے، وقت ہمارے لیے یوں ہے کہ اس وقت کو ہم استعمال کرتے ہیں اور اس وقت سے ہم گزرتے ہیں۔ اب بات یہ ہے کہ اصل تو یہ ہے کہ ہم اپنی ترجیحات طے کرتے ہیں مختلف اوقات میں، اور لوگوں کی اکثریت کو آپ نے دیکھا ہوگا کہ جب ایک سال پورا ہوتا ہے اور اگلا سال شروع ہوتا ہے تو وہ اپنے اگلے سال کے اہداف، اپنے ٹارگٹس، اپنے گولز وہ سیٹ کرتے ہیں کہ میں اگلے سال کے اندر یہ کروں گا، پچھلے پہ غور کرتے ہیں اور اگلے سال کے اہداف طے کرتے ہیں۔ یہ جو اہداف کا تعین ہے، یہ اہداف کا جو مقرر کرنا ہے، اس میں بہرحال ایک اچھائی ہے، ایک خوبی ہے فی نفسی ہی، لیکن چونکہ ہم مسلمان ہیں اور ہمارا آخرت پر ایمان ہے، لہذا ہمیں جو اپنی ترجیحات کو متعین کرنا ہے اور ہمیں جو اپنی زندگی کے حوالے سے غور کرنا ہے، اس میں ہم یہ دیکھیں گے کہ کس شے کا تعلق دنیا کے ساتھ ہے، کس کا آخرت کے ساتھ، اور آخرت ہماری ترجیح ہونی چاہیے۔ کیونکہ یہ بات بڑی واضح ہے کہ ہمیں ہمارے دین نے، قرآن نے، اسلام نے بڑا واضح طور پہ فرمایا ہے کہ دنیا کی زندگی، فرمایا، کھیل کود اور تماشا، اور آخرت کی زندگی، وَإِنَّ الدَّارَ الْآخِرَةَ لَهِيَ الْحَيَوَانُ، وہی زندگی ہے۔ تو اب جس زندگی کو قرآن فرماتا ہے کھیل کود اور تماشا، اور اس زندگی کے بارے میں فرماتا ہے حقیقی زندگی، تو اس کا مطلب یہ ہوا کہ ہمیں اس حقیقی زندگی کے اعتبار سے سوچنا۔ پھر قرآن فرماتا ہے تُرِيدُونَ عَرَضَ الدُّنْيَا وَاللَّهُ يُرِيدُ الْآخِرَةَ، اے لوگو، تم دنیا کا سامان چاہتے ہو، تم دنیا کا مال و متاع چاہتے ہو، اور اللہ آخرت چاہتا ہے، اور ہم نے اپنی چاہت کو خدا کی چاہت پہ قربان کرنا، لہذا ہم بھی آخرت کو اپنا مطلوب اور اپنا مقصود بنائیں گے۔ دنیا کے بارے میں فرمایا قل متاع الدنیا قلیل، دنیا کا یہ ساز و سامان تھوڑا ہے، یہ بہت زیادہ نہیں، اور آخرت ان کے لیے ہے جو خدا سے ڈرنے والے ہیں۔ تو لہذا اپنی ترجیحات میں بحیثیت مسلم ہم پہلی بات یہ رکھیں گے کہ ہم آخرت کو ترجیح دیں گے، دنیا کو سیکنڈری اور ثانوی حیثیت دیں گے۔ دوسری بات یہ ہے کہ اپنی زندگی میں کچھ اہداف مقرر واقعتاً کرنے چاہیے۔ اب اگر 2021 کے اعتبار سے میں بات کروں تو ہم اپنے اہداف کیا مقرر کر سکتے ہیں. اس میں چند ایک چیزیں ہیں، ان میں سے کسی کو بھی آپ بنیاد بنا کر چل سکتے ہیں، پھر آگے اس کی ڈیٹیل ہے. مثال کے طور پہ ایک بنیاد میں عرض کرتا ہوں. ایک بنیاد ہے کہ ہم وہ کریں گے جو سب سے بہترین ہوگا، اور جو لا یعنی فضول بے مقصد ہے ہم اس سے مکمل طور پر احتراز کریں گے، بیسٹ کریں گے اور یوز لیس اور ویری آرڈنری اس سے ہم بچیں گے. اب اگر ہم اس کو فوکس کر لیں، دین کی اصطلاح کے اندر اور دین کے الفاظ کے اندر اگر میں کلام کروں تو نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا، من حسن اسلام المرء ترکہ ما لا یعنی، آدمی کے اسلام کے حسن میں سے ہے کہ وہ فضول باتوں کو چھوڑ دے، وہ فضول کاموں کو چھوڑ دے جو لا یعنی ہیں، جو بے مقصد ہیں، جس کے ساتھ اس کا دنیا آخرت کا کوئی تعلق نہیں بنتا، وہ انہیں چھوڑ دے. اور دوسری طرف جو احسن اور اچھا کرنے کا ہے وہ کیا ہے؟ وہ احسنو، اور اچھا کرو. ان اللہ یحب المحسنین، بے شک اللہ تعالیٰ اچھا کرنے والوں کو پسند کرتا ہے. اب اچھا کرنے کا کیا مطلب ہے؟ کہ جو آپ نے کام کرنا ہے اسے اس کے بہترین انداز میں کریں. جیسا کہ حدیث مبارک میں فرمایا کہ اگر تم جانور کو ذبح بھی کرو تو اس میں اچھا طریقہ اختیار کرو. نماز پڑھنا ہے تو اب نماز پڑھنے کے بارے میں جو بیسٹ وے اور بیسٹ میتھڈ ہے اس کے بارے میں کیا فرمایا گیا؟ کہ جبرائیل امین علیہ الصلوۃ والسلام نے پوچھا، مل احسان، یا رسول اللہ احسان کیا ہے؟ فرمایا کہ ان تعبد اللہ کانک تراہ فان لم تکن تراہ فانہ یراک، کہ تو اللہ کی ایسی عبادت کر جیسے تو خدا کو دیکھ رہا ہے، اور اگر یہ نہ کر سکے تو پھر یہ یقین رکھ کہ خدا تجھے دیکھ رہا ہے. تو اب آپ دیکھیں کہ یہ کیا ہے کہ عبادت کا بہترین طریقہ بتایا. تو اب اگر ہم دو چیزوں کو فوکس کر لے، نمبر ایک ہم بہترین کریں گے اور نمبر دو ہم لا یعنی اور فضول کو چھوڑ دیں گے، آپ یقین کیجئے ہماری زندگی میں بھی اسپیس بن جاتی ہے. بہت مرتبہ ہم کہتے ہیں یار میرے پاس وقت نہیں ہے، میرے پاس وقت نہیں ہے، بس ہر وقت کام کام کام. حقیقت ایسی نہیں ہوتی، حقیقت اس سے مختلف ہوتی. حقیقت میں ہمارے پاس وقت تو بہت ہوتا ہے، لیکن اس وقت کو ہم نے اہم اور ضروری کاموں سے بھرنے کی بجائے اس میں فضولیات ڈالے ہوتے، اس میں ایسی چیزیں ڈالی ہوتی ہیں کہ جو وقت کو کھا جاتی ہیں، جو وقت کو برباد کر دیتی ہیں. جیسے آج کی زندگی میں سمجھیں، بہت سے لوگ ایسے ہیں کہ جنہوں نے اخبار پڑھنے کو معمول بنایا ہوا، اب اخبار کو جائز شرطوں کے ساتھ اگر اتنی حد میں پڑھنا ہے کہ پتہ چل جائے دنیا میں کیا ہو رہا ہے، اور وہ بھی وہ کہ جس کے ساتھ ہمارا تعلق ہے، بس تو بس اتنا سا پڑھ لیا کافی ہے. لیکن یہ کہ نہ آپ کوئی صحافی ہیں، نہ آپ کوئی کالم نگار ہیں، نہ آپ کا کوئی ایسا بہت بڑا کوئی آپ کا کوئی دنیا کا کام ہے اخبار کے ساتھ، اور آپ روزانہ صبح چار اخبار لے کے بیٹھے ہوئے اور سب کو جناب شروع سے لے کر آخر تک، پھر اس سے لے کر آخر تک، اب درمیان میں اشتہار بھی پڑھ دیتے کہ جناب گاڑی خراب ہے تو فلاں جگہ جا کے بیچ رہے ہیں، یہ مسئلہ ہو گیا تو فلاں جگہ پہنچ جائے، اشتہار بھرے رشتہ بھی شادی پڑھ لی کہ چلو پڑھ ہی لیتے، کیا ہوتا ہے. تو یہ کیا ہے کہ جب آپ نے خود اپنے وقت میں فضول کاموں کو ڈال دیا تو لازمی بات ہے ایک باکس ہے، اس باکس کے اندر یا تو قیمتی چیزیں ڈال لیں اور یا پھر فضول چیزیں ڈال لیں. فضول چیزیں ڈال لیں گے تو باکس تو اتنا ہی رہے گا، قیمتی چیزیں ڈالنے کا وقت نہیں رہے گا. تو یہ دیکھیں کہ یہ جو ہوتا ہے کہ ہمارے پاس وقت نہیں، وقت نہیں، اگر غور کریں وقت ہوتا ہے، لیکن اکثر و بیشتر ہم نے اس میں کم اہمیت کے اور غیر ضروری یا فضول قسم کی چیزیں ڈالی ہوتی. بعض لوگ ہیں، بلکہ بعض کیا، اکثریت در اکثریت ایسی ہے جن کو موبائل کی بیماری، کہ ضروری کام بھی کر رہے ہیں ساتھ میں موبائل کھلا ہوا ہے، ادھر ادھر جو ہے وہ لگے رہیں گے، کبھی یہ کھول لیا، کبھی وہ کھول لیا، کبھی یہ چیک کر لیا، کبھی وہ چیک کر لیا، تو جناب یہ سوشل میڈیا کا یہ والا پیج بھی کھلا ہوا، وہ بھی کھلا ہوا، وہ بھی کھلا ہوا، مقصد کچھ بھی نہیں، بس ایسے فضول وقت برباد کرنا ہے یا وقت پاس کرنا ہے. تو اب وہ بندہ جو 3 گھنٹے 4 گھنٹے اسی کے اندر مشغول رہے اور پھر کہے کہ یار وقت نہیں ملتا مجھے، تو اب ایسے عقل مند کو کیا سمجھایا جائے کہ جناب وقت اپنے ہاتھوں برباد کر رہے ہیں آپ، اور پھر بولتے وقت نہیں. اسی طرح بعض لوگوں کو ناول پڑھنے کی عادت ہوتی، اب ناول کا نشہ جن کو ہوتا ہے تو میرے خیال میں لوگ جانتے ہیں کہ ان کے ساتھ کیا ہوتا ہے، वो 4 घंटे, 5 घंटे, 8 घंटे, 10 10 घंटे नावल पढ़ते हैं। उनका बस नहीं चल रहा था, 24 घंटे नावल पढ़ते थे, आंखें थक जाए तब जाके बिस्तर पे गिरते, वरना नावल। और जितनी देर ये पढ़ा, अगर उस वक्त में ढंग का काम किया होता तो बहुत कुछ हो जाता। तो क्या हुआ कि अपने वक्त को अपने हाथों हमने बर्बाद किया। तो ये मैंने चंद एक मिसालें दी है। इसी तरह बाद लोगों को दोस्तों की गैदरिंग में मजा आता है, तो चले दोस्तों से मिलना मिलाना और उनके पास बैठना, जबकि गुफ्तगु जायज हो, दोस्तों की सोहबत बुरा असर ना रखती हो, तो ऐसी सूरत में कुछ वक्त उनके साथ गुजारना के तबीयत में नशात, ताजगी, फ्रेशनेस पैदा हो जाए, ये ठीक है। लेकिन आप रात के 9 बजे बैठे और रात के 2 बजे उठे और फिर बोले यार वक्त ही नहीं, तो फिर उसकी अकल का इलाज कहीं से करवाना ही चाहिए, क्योंकि फिर तो इसके बाद कहां से वक्त है, 5 घंटे इसमें लगा दी। तो कहने का मकसद ये कि ये आप चीजों पे गौर करेंगे ना, तो हम अपना वक्त बीसियों जगह बर्बाद करते हैं। तो अब अगर आप ये 2021, यदि सन 2021 जो है, अगर इसके अंदर ये तहिया कर लें कि यार मैं 2 चीजों पे फोकस करूंगा। नंबर एक तो ये कि जो लायानी है, फजूल है, बेमकसद है, कम अहमियत की है, गैर जरूरी है, आई विल रिमूव ऑल दीज थिंग्स फ्रॉम माई लाइफ, अपनी जिंदगी से सब निकाल दूंगा। आप यकीन कीजिए एकदम आपको पता चलेगा अरे मेरे पास इतना वक्त है। नंबर एक। नंबर दो ये है कि जिंदगी में चूज द बेस्ट, बेहतरीन को मुंतखब करें। जब आप बेहतरीन को मुंतखब करेंगे, उसके लिए फॉर्मूला क्या होता है, फॉर्मूला ये होता है कि आप सिंपली कोई भी काम करने से पहले अपने आप से एक सवाल करें, क्या मेरे वक्त का सबसे बेहतरीन इस्तेमाल यही है। मिसाल के तौर पे अगर इस वक्त मैं प्रोग्राम कर रहा हूं ये, तो मैं अपने आप से सवाल करता हूं कि क्या मेरे वक्त का सबसे बेहतरीन इस्तेमाल यही है, तो मैं कह सकता हूं कि हाँ एटलीस्ट बेहतरीन नहीं है तो बेहतरीन में से है। लेकिन अगर इसी वक्त के अंदर मैं कोई और ऐसा काम कर रहा हूं कि खाम खाई, और उस पर मैं अपने आप से यही सवाल कायम कर लूं कि क्या मेरे वक्त का बेहतरीन इस्तेमाल यही है, तो मेरे अंदर जो एक शऊर है, एक अकल है, एक दानिश है, वो फौरन बोल उठेगी नहीं, ये बेहतरीन वक्त, ये बेहतरीन काम नहीं है आपके इस वक्त के लिए। तो लिहाजा अपने आप से अगर ये सवाल करते रहे तो अच्छा। इसी तरह हम नौकरी कर रहे हैं, नौकरी करते हुए अगर हम नौकरी ही करें और इधर उधर के काम ना करें, नौकरी में पहुंचे पहले नंबर पे चाय, उसके बाद जनाब अखबार, उसके बाद गप्पे, उसके बाद उसको देख उसको देख, शाम तक वक्त निकाल दिया, 25 साल भी काम कर लिया, तो वही पहले दर्जे के अगर नौकर मुलाजिम थे ना, तो पहले दर्जे पे रहेंगे। लेकिन अगर आपने उसी वक्त को सही इस्तेमाल किया होता कि भाई जो मेरा काम है मैं उसमें फोकस करूं, मैं उसमें बेहतर होने की कोशिश करूं, मैं उसमें आगे निकलने की कोशिश करूं, तो अगर हम इस फोकस के साथ चलेंगे तो क्या होता है कि वही बंदा बड़ा तेजी के साथ सीखता है, वो अपने ऑफिसर्स की नजर में अच्छा होता और उसका नतीजा ये होता है उसकी प्रमोशन होती, वो प्रोग्रेस करता है, वो दूसरों से आगे निकल जाता है, उसकी तनख्वाह ज्यादा होती है, माशरे के अंदर उसकी इज्जत ज्यादा होती है, बॉस की नजर के अंदर वो बढ़ जाता है। तो अब वक्त वही है लेकिन तरीका थोड़ा सा बदल दिया, और उसकी बुनियाद कहां पे हुई, बुनियाद उसकी हुई बेहतरीन को मुंतखब करना और फजूलियात को छोड़ देना। तो ये जो है ये एक फॉर्मूला है, अगर इस फॉर्मूले पे चलें तो बहुत सारी चीजें हमारी ठीक हो जाएंगी। इसी तरह के दीगर बहुत से फॉर्मूले, एक मैं और अर्ज कर देता हूं जो खालिसतन जो है वो जिसकी बुनियाद दीन है, जो पहले बयान किया ये भी दीन से ही है, जो मैंने अहसिनु कुरान की आयत पढ़ी या हदीस मुबारक मिन हुस्नी इस्लामिल मरई तरकुहु मा ला यानी, ये हदीस मुबारक बयान की। एक और फार्मूला अर्ज करता हूं, सूफिया किराम 2 इस्तेलाहात इस्तेमाल करते हैं, एक है तखलिया और एक है तहलिया, तखलिया और तहलिया। तखलिया कहते हैं खाली करने को और तहलिया कहते हैं मुजैन करने को, जेबो जीनत करने को, गोया जेवर चढ़ा देने को। और उनकी मुराद ये होती है कि हम अपनी जात का तखलिया और तहलिया करें, तखलिया करें, खाली करें, यानी हम अपनी जात को हर बुरी सिफत से खाली कर दें, हसद है, तकब्बुर है, बुग्ज है, कीना है, अदावत है, नफरत है, गुस्सा है, दुनिया की मोहब्बत है, दूसरों का बुरा चाहना है, ये जितनी बुरी सिफात है, बेसब्री है, नाशुक्री है, ये सब बुरी सिफात है। इनसे अपने आप को खाली कर दें, इन चीजों को खुद से दूर कर दें। इसे कहा जाता है तखलियाए रजाइल, तखलियाए रजाइल। रजाइल जमा रजीला की, रजीला का मतलब है बुरी खसलत, और तखलिया का मतलब खाली करना। और इसे अगर कुरान की इस्तिलाह में ले तो ये लफ्ज बनता है तज़किया। तज़किया तो नफ्स, जो नबी पाक अलैहिस्सलाम के औसाफ में बयान हुआ कि ये नबी लोगों का तज़किया करते हैं, यानी उन्हें पाक साफ करते हैं। किससे? बुरी आदतों से, बुरी खसलतों से, बुरे अकीदों से। तो ये है तखलिया। इसका दूसरा पहलू बनता है तहलिया। तहलिया का मतलब है मुजयन करना, जेवर चढ़ाना। वो क्या है? इखलास के जेवर से अपने आप को आरास्ता कर ले, सब्र के जेवर से आरास्ता कर ले, शुक्र की खूबी पैदा कर ले, आखिरत से मोहब्बत, खुदा से मोहब्बत, मखलूक पे शफकत, बूढ़ों की इज्जत, छोटों के साथ अच्छा रवैया, और इसके अलावा जितनी अखलाकी खूबियां हैं। तो अब इखलास, सब्र, शुक्र, तवक्कुल, कनात, अल्लाह की रिजा पे राजी रहना, आखिरत से मोहब्बत, खुदा से मोहब्बत, अब ये वाली जितनी चीजें हैं ये हैं जेवरात, ये खूबियां, ये जेवरात हैं। इनसे अपने आप को मुजयन कर लें, ये है तहलिया। इसे कहते हैं तहलिया बिल फजाइल, तहलिया अनिल रजाइल, तहलिया बिल फजाइल, कि बुरी आदतों से अपने आप को खाली कर लेना और अच्छी आदतों से अपने आप को संवार लेना, मुजयन कर लेना। अब अगर आप इस पर फोकस कर लें तो आप यकीन कीजिए अगले आने वाले 12 महीने आपकी जिंदगी बदल देंगे। कैसे? हर महीने एक बुरी आदत खत्म करने और एक अच्छी आदत अपनाने को अपना हदफ बना ले, अपना टारगेट बना ले, अपना गोल बना ले। मिसाल के तौर पे अगर तबीयत के अंदर सख्त कलामी है तो अब सख्त कलामी एक बुराई है, और उसके मुकाबले में जो नरम गोई है, जो नरमी से बात करना है, ये अच्छाई है। अब आप जनवरी का ये अपना हदफ बना लें कि मैं इस महीने में सख्त कलामी नहीं करूंगा, और इस पूरे महीने में मैं जिससे बात करूंगा नरमी वाली, शफकत वाली, मोहब्बत वाली, उल्फत वाली, अपने करीब करने वाली, ना कि दूर करने वाली। और पूरा महीना जनवरी की यकुम से लेकर आखिरी तारीख तक आप रोजाना बस इसको देखते रहे। जब आप पूरा महीना इस पे रहेंगे तो आप यकीन कीजिए ये 30-31 दिन के बाद आपको पता चलेगा कि रियली आई हैव चेंज, आई हैव गॉट चेंज, मेरी जिंदगी के अंदर तब्दीली आ चुकी। अगले महीने अगली आदत को पकड़, आप देख रहे आप में हसद की बीमारी आ, तो आप कह यार इस महीने किसी से हसद नहीं करूंगा, जिसके बारे में हुआ ना ये मुझे आगे क्यों है, मैं उसी के लिए दुआ करूंगा और उसी की तारीफ करूंगा और उसी की खैरखाई करूंगा और उसी के भले के लिए कोई काम करूंगा। जस्ट 30 डेज, 31 डेज, आप उसको थोड़ा सा फोकस रखें कि मुझे इस महीने में हसद नहीं करना, खैरखाई करनी। 30 दिन के अंदर आप अपने अंदर तब्दीली पाएंगे। तो यू वन बाय वन एक एक शय को लेते रहें और ये 12 महीने का हदफ बना ले। 12 महीने के बाद आप देखेंगे कि आपकी जिंदगी कहां से कहां पहुंच गई और क्या से क्या हो गई। तो लिहाजा साल की जो इब्तिदा है इसे इस अंदाज के अंदर अगर हम लेके चलें और शुरू के अंदर इफ वी मेक अवर प्लान्स, सो आई थिंक इंशाल्लाह एट द एंड ऑफ द ईयर इट वुड बी अ बिग चेंज इन अवर लाइफ। तो ये चंद एक बातें हैं, इसके अलावा बहुत सारी हैं, लेकिन अगर ये 2-3 पे अमल कर लिया जाए तो उम्मीद है कि इंशाल्लाह फायदा होगा। अल्लाह ताला हमें अमल करने की तौफीक अता फरमाए। अब आपके सवालात की तरफ चलते हैं।
आतिफ शेख भाई का सवाल है, पूछ रहे हैं कि बच्चों को ऐसे शूज पहनाना कैसा है जिससे आवाजें आती हों, बाजे बज रहे होते हैं, सीटियां बज रही होती।
शूज की बहुत सारी किस्में होती हैं, आवाज कैसी है दारोमदार तो उसके ऊपर है। आवाज सिर्फ शोर की भी हो सकती, आवाज यूं कह लें कि वो जो चींची की आवाज निकल दे वो भी हो सकती है, सिर्फ सीटी की आवाज भी हो सकती है, और म्यूजिक की आवाज भी हो सकती है, लेकिन म्यूजिक की आवाज वाले रेयर हैं, ये इतने ज्यादा नहीं होते। लेकिन बहरहाल مسئلہ یہ ہے کہ جو گناہ کی آواز ہے جیسے مرضی کی آواز، یہ تو جائز نہیں. دوسرا ہے سیٹی کی آواز، یہ بھی شرعاً پسندیدہ نہیں ہے. اور یہ سیٹی جو ہے یہ بیسیکلی مسلمانوں کے طریقے میں نہیں ہے، یہ غیر مسلموں کا طریقہ ہے. تیسری بات ہے کہ وہ جو چینچنگ کا شور یا دوسرا ہے، تو اس میں دیکھیں اس میں دو چیزیں ہوتی ہیں. ایک ہوتا ہے کہ بچے اچھلتے کودتے ہیں، آواز پیدا ہوتی ہے، اور اگر اس میں سے کچھ اس طرح کی آوازیں نکل آئیں کہ جو شرع ممنوع یا معیوب نہیں ہیں، تو ان آوازوں میں کوئی حرج نہیں ہے. لیکن اس کے ساتھ جو اس سے زیادہ اہم چیز ہے، وہ میں آپ کو عرض کر دیتا ہوں کہ اللہ کرے ہماری قوم کو یہ باتیں سمجھ آ جائیں، تو پھر جو ہے نا وہ شاید ہمارا معاشرہ بھی کچھ تھوڑا بہت صحیح ہو ہی جائے. وہ یہ ہے کہ یہ جو بچوں کی تربیت نہیں کی جاتی کہ جناب عالی اگر آپ بلڈنگ میں آئیں اور بلڈنگ سے باہر تشریف لے جائیں تو تھوڑا سا چلنا سیکھ لیں، یہ جو شور مچاتے اچھلتے کودتے اور اس سے جوتے سے نہیں بھی آواز آتی تو نکال کے ہی چھوڑنی ہے، اس کو ٹپ 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 اور ڈھپ ڈھپ کر کے اس کی آوازیں شور مچاتے ہی اوپر جانا نیچے آنا، یہ والا جو کام ہے یہ غلط ہے. یہ پڑوسیوں کو تکلیف دینے کے زمرے میں آتا ہے، یہ ان کو پریشان کرنے کے زمرے میں آتا ہے. اچھا اسی طرح رات کے وقت، جیسے آج کل سردیوں کا موسم، سردیوں کے موسم کے اندر آپ کو جو شخص مختلف بلڈنگز کے اندر رہتے ہیں، اب وہاں پر اگر رات کے وقت کوئی ایڑی والی چپل پہن کے چلے یا ایڑی والے جوتے پہن کے چلے یا کوئی بھی جس کا جو نیچے کا سول ہے وہ ہارڈ ہے، اگر اسے پہن کے چلے تو اس کی جو شور کی آواز ہے وہ بہت بڑھ جاتی ہے. گرمیوں میں اتنا پرابلم نہیں ہوتا، فین چل رہے ہوتے اس کے شور کی وجہ سے وہ شور دب جاتا ہے، لیکن سردیوں کے اندر جب سناٹا ہو اور اس وقت اگر کوئی رات کے جناب 12 بجے 1 بجے 2 بجے پانی پینے بھی اگر وہ اپنے بستر سے باہر برآمد ہوا اور اب وہ جناب لگا ہوا ہے چہل قدمی کرنے یا وہ ذکر ہی کر رہا ہے، وہ تسبیح کر رہا ہے، بھلے وہ تسبیح جو ہے وہ پڑوسیوں کو جو ایزا دے رہی ہے وہ اس کے برابر نہیں ہو سکتی. تو لہذا یہ جو مینرز ہیں نا، یہ ہمارے بچوں کو جو ہے وہ سکھانے چاہیے، اور بچوں سے پہلے بڑوں کو ذرا اچھا بچہ بننا چاہیے کہ بڑے یہ تمیز سیکھ لیں، تہذیب سیکھ لیں. تو یہ جو پڑوسیوں کو تکلیف دینے والا کام ہے نا، یہ نہیں ہونا چاہیے. تو بچوں کو یہ شور شرابے والے لے کے دے دیے، اب بچے ہمارے اتنے تو ماشاءاللہ سدھرے ہوئے ہیں نہیں کہ یہ پارک میں جا کے تو جناب وہ کھیل لیں گے اور گھر پہ آ کے وہ جوتے اتار کے ننگے پاؤں اندر آئیں گے، ایسا نہیں ہوگا. جو حرکتیں باہر کریں گے اس سے زیادہ حرکتیں اندر آ کے کریں گے. تو یا تو پہلے بچے سدھار لیں اور اس کے بعد جوتے لے دیں، اور ورنہ پھر مہربانی کریں بچوں کے جائز خواہشات پوری کریں لیکن دوسروں کے آرام کو برباد کرنے کی قیمت پر نہیں، دوسروں کے سکون کے ساتھ.
راشد علی بھائی ہیں، کہہ رہے ہیں کہ سیدی کیا فوم والے صوفے پر سجدہ ہو جاتا ہے؟
فوم والے صوفے پر سجدہ نہیں ہوتا، فوم بہت نرم ہوتا ہے، اس پہ سر رکھ کے جتنا بھی دباتے جائیں گے وہ نیچے دبتا جائے گا. اور سجدے کے لیے شرط یہ ہے کہ سجدہ جو ہے وہ ایسی شے پر ہو کہ جسے اگر زور سے دبائیں تو مزید نہ دبے. لہذا ہر ایسی نرم چیز، خواہ وہ بہت نرم کارپٹ ہے یا وہ فوم ہے یا وہ صوفہ ہے یا وہ بہت نرم گھاس ہے، اگر وہ ایسی ہے کہ جس میں سر دھنستا جاتا ہے تو اس پہ سجدہ نہیں ہوتا.
بلال فیصل بھائی یہ پوچھ رہے ہیں کہ ناجائز اور حرام میں کیا فرق ہے، اور کیا ہر ناجائز جو ہے وہ گناہ ہوتا ہے؟
ہر ناجائز تو گناہ ہی ہوتا ہے اور حرام بھی گناہ ہی ہوتا ہے. جو گناہ نہیں ہے اس کو ناجائز نہیں کہہ سکتے جب ہم شرعی اصطلاح بول رہے ہوں. بعض اوقات قانونی اصطلاحات میں بھی جائز ناجائز کا لفظ بول دیا جاتا ہے، خاص طور پہ اگر انگلش میں ٹرانسلیشن کر رہے ہو یا انگلش میں اگر بول رہے ہو تو وہاں پر تو وہی کہ لافل ان لافل تو الفاظ یہ بولتے ہیں، تو وہ تو قانونی شرعی دونوں اعتبار سے ہی بولا جا رہا ہوتا ہے. تو اگر اردو میں بولتے ہوئے بھی ناجائز کا لفظ خاص سیاق و سباق میں ہے تو پھر ہو سکتا ہے گناہ نہیں بھی ہے لیکن پھر بھی ناجائز بولا جا رہا ہے. لیکن جو عمومی طور پہ دیندار طبقہ ہے وہ جب لفظ بولتا ہے تو وہ شرعی اعتبار سے کہہ رہا ہوتا ہے، اور شرعی اعتبار سے یہی ہے کہ لفظ ناجائز گناہ پر ہی بولا جاتا ہے. اب رہا یہ کہ ناجائز اور حرام میں کوئی فرق ہے، تو حرام جو ہے یہ اصل اصطلاح ہے عربی کی، قرآن کی، حدیث کی، فقہ کی، اور ناجائز جو ہے یہ ہماری اپنی زبان اردو زبان کا یہ لفظ ہے. تو اب ہوتا یہ ہے کہ ناجائز کا لفظ حرام اور مکروہ تحریمی دونوں پر بولا جاتا ہے، لیکن برابر برابر مکروہ تحریمی کو ناجائز بھی اتنا ہی کہہ دیا جاتا ہے جتنا حرام کو ناجائز کہہ دیا جاتا ہے. لیکن جو خود لفظ حرام ہے اس میں ذرا فرق ہے، وہ یہ ہے کہ مکروہ تحریمی پر لفظ حرام کا بولا جانا یہ فی نفسی ہی درست ہے اور کتابوں میں موجود ہے، یہ فقہ کی کتابوں میں اور دیگر جو گناہوں کے متعلق کتابیں اس میں یہ لفظ موجود ہوتا ہے کہ وہ گناہ کبیرہ نہیں ہے پھر بھی حرام کہہ دیا، یا وہ مکروہ تحریمی ہے پھر بھی اسے حرام کہہ دیا، تو یہ کتابوں میں موجود ہے۔ لیکن حرام کے اعتبار سے بہرحال ایک تعداد ہے کہ جو اس بات کا خیال کرتی ہے کہ جو کہ لفظ حرام اسی پر بولا جائے کہ جو مکروہ تحریمی سے اوپر کا درجہ ہے، یعنی زیادہ شدید ممانعت والا درجہ، اور جو مکروہ تحریمی ہو اس پر حرام کی بجائے گناہ کا یا ناجائز کا اور یا مکروہ تحریمی ہی کا لفظ بول دیا جاتا ہے۔ تو یہ اس اعتبار سے ایک یوں کہہ لے کہ فرق رکھا جاتا ہے، اور یہ اچھی چیز ہے اور علماء کی ایک تعداد ہے کہ جو اس کا لحاظ بھی کرتی ہے۔
ایک اور سوال ہے، پوچھ رہے ہیں کہ کیا پتنگ بیچنے والے کی آمدنی درست ہے یا غلط ہے؟
پتنگ بیچنے والے کی آمدنی کا کیا حکم ہے؟ اس سے پہلے جو ہے یہ دیکھ لیا جائے کہ خود پتنگ بازی کیا ہے۔ ہوتا یہ ہے کہ یہ سوال تو حسن نیت سے جو ہے نا وہ حسن ظن لگتا ہوں کہ حسن نیت سے پوچھا ہوگا، ورنہ ہوتا کیا ہے کہ لوگ اصل جو ناجائز و حرام ہے وہ کچھ اور ہوتا ہے، اور اس میں اگر کوئی جواز کی شک کسی گلی کے کونے کے اندر بھی کھڑی ہوتی نا تو سوال اس کے بارے میں کرتے ہیں، تو اس کا جواب ملتا ہے، لوگ غلط فہمی کا شکار ہو جاتے ہیں کہ دیکھا آپ یہ تو جائز ہے۔ تو بات یہ ہے کہ پتنگ بازی نمبر ایک پرلے درجے کا فضول کام ہے، باطل کام ہے۔ دوسرے نمبر پہ جس قدر بے پردگی اور بےہودگی اور جہالت کا مظاہرہ اس مروجہ پتنگ بازی میں ہوتا ہے وہ سب جانتے ہیں۔ تیسرے نمبر پہ اب اس کے ساتھ جو چھتوں پہ چڑھ کے شور شرابہ، گانے باجے، میوزک، لوگوں کے گھروں میں جھانکنا، یہ سب چیزیں ہیں، یہ سراسر حرام اور ناجائز اور ایزا میں داخل ہیں۔ چوتھے نمبر پہ خود یہ پتنگ بازی جو ہے اس کے بارے میں ایک تعداد ہے محققین کی جو یہ کہتی ہے کہ اس کی جو بنیاد ہے وہ کافروں کی طرف سے ہے اور بڑی خبیث چیز کے اوپر ہے۔ اب وہ اپنی جگہ اس کا کتنا عمل دخل ہے اس کی گہرائی کے اندر میں بات نہیں کرتا، لیکن مسلمان کے لیے اتنا کافی ہے کہ اگر اس کو یہ پتا چلتا ہے کہ یہ عمل جو ہے اس کی بنیاد کسی عمل خبیث کے اوپر تھی اور کسی جو ہے نا وہ کافروں کی جو ہے نا وہ کسی شرارت اور شرنگیزی کے اوپر تھی، تو مسلمان اس سے بچے۔ ٹھیک ہے، اچھا اس کے بعد پھر یہ جو پیچ لڑانا اور پتنگے کاٹنا ہے یہ ناجائز ہے۔ کیوں؟ اس لیے کہ دو آدمی جب پتنگ اڑاتے ہیں اور وہ جو ہے وہ پیچ لگا کے ایک دوسرے کی پتنگ کاٹنے کی کوشش کرتے ہیں، تو اس کا مطلب کیا ہوتا ہے کہ یہ اس کے مال کو برباد کرنا چاہ رہا ہے، وہ اس کے مال کو برباد کرنا چاہ رہا ہے۔ پتنگ ایک آدمی کی 100 کی ہے، 200 کی ہے، 1000 کی ہے، اس کی بھی 200,000 کی ہے، اب یہ لگا ہوا ہے کہ اس کے 1000 کو میں ختم کر دوں، وہ لگا ہوا ہے میں اس کے 1000 کو جو ہے برباد کر دوں، تو یہ جو کرنے جا رہے ہیں یہ ایک دوسرے کو ضرر پہنچانے اور ایک دوسرے کا مال برباد کرنے کے لیے کوشش کر رہے ہیں، تو لہذا یہ پہلو بھی حرام۔ اب رہی یہ بات کہ جناب کوئی واقعی ایسا صاف ستھرا، سمجھدار، سلجھا ہوا، صاف دماغ اور معقول بندہ ہے کہ ساری چیزیں سائڈ میں کر کے تنہا چھت پہ چڑھا ہوا ٹھکا ٹھک لگا ہوا ہے، اس کو تو ویسے سمجھا بجا کے نیچے کر دینا چاہیے، بھائی صاحب آ ہی جاؤ، جب یہ ساری فضولیت کا فائدہ نہیں ہے تو کیا کر رہے ہو آپ، ٹھیک ہے، تو اس کو یہ کر دینا چاہیے۔ اچھا پھر اب ان سب چیزوں سے جو بدترین چیز ہے وہ ہے ہمارے ملک میں جو پتنگ اڑائی جاتی ہے اس میں ڈور اور دھاتی ڈور کا استعمال۔ دھاتی ڈور سے جو تباہیاں مچتی ہیں، ڈور سے بھی ہوتی ہیں، لیکن دھاتی ڈور جو ہے کیمیکل والی، وہ تو یوں کہہ لے کہ وہ تو شدید ترین جو ہے شدید ترین امر ہے۔ اس دھاتی ڈور سے کتنے بچوں، بچیوں، بڑوں، بوڑھوں، بوڑھیوں، جوانوں، مردوں، عورتوں کی گردنیں کٹ جاتی، مر جاتے ہو، کتنوں کی جناب وہ شدید ترین زخمی ہو جاتے ہیں۔ میں مجھے آج تک نہیں بھولتا، میرے ایک شاگرد تھے پنجاب کے، یہاں وہ مدنی تھے اور یہاں سے پڑھ کر فارغ ہوئے، اپنے گھر گئے، ان کی شادی ہوئی، شادی کے غالباً ایک مہینے کے اندر اندر کا واقعہ تھا کہ داتی ڈور سے ان کی گردن کٹ گئی اور وہ شہید ہو گئے، ایک مہینے کے اندر شادی کے بعد۔ اس گھر پہ جو قیامت ٹوٹی اور اس گھر میں جو کوہرام مچا، اس کا ذمہ دار کون؟ وہی شیطان کے جنہوں نے धाती डोर से ये पतंगबाजी की थी। इसी तरह कितने ऐसे लोग होते हैं जिनके 15-15 साल तक कोई औलाद नहीं हुई, दुआओं से, मन्नतों से, मुरादों से, मज़ारों पे जाके दम तावीज करके, इलाज करवा के, बड़ी आसों, उम्मीदों, आरजुओं के साथ उनको औलाद मिली, और वही औलाद अपने बाप के साथ कोई खरीदारी करने, कोई अपना खिलौना खरीदने, कोई आइसक्रीम खरीदने, बाप बड़े लाड प्यार के साथ उसको अपने आगे बिठा के मोटरसाइकिल पे लेके गया, और रास्ते में किसी शैतान जालिम की धाती डोर से उसी बच्चे की गर्दन कट गई और उस घर का नूर और चिराग जो है वो बुझ गया, उन माँ बाप की जिंदगी को तारीख कर दिया। अब ना दोबारा उनके औलाद अगर ना हो, और ये जो मन्नतों मुरादों के बाद मिली थी, तो बताइए इससे बढ़कर जालिम कौन। ये जिन तातारियों, जिन चंगेज खानों, जिन हलाकू खानों की हम मुजम्मतें करते हैं, बातें करते हैं, तो अगर तो ये वाली गर्दनें काटना बुरा है तो फिर वो भी बुरा है, और अगर ये बुरा नहीं है और ये फन है, ये मेला है, ये मौज है, ये मस्ती है, तो फिर वो भी मौज मस्ती करते थे, जंग तो जीत ही जाते थे। अगर बगदाद को फतह कर लिया था, जंग जीत ली थी उन्होंने, बाद में जो गर्दनें काट के खोपड़ियों के मीनार खड़े किए थे, क्या था? इंजॉयमेंट, मजा था, मौज थी, मस्ती थी, मेला था, तो वो भी तो मौज मस्ती मेला कर रहे थे, फिर उनकी क्या मुजम्मत है? उनके ऊपर क्यों जनाब ये तैमूर है तो ये चंगेज खान है, ये हलाकू खान है, ये जूजी खान है, ये फला है, ये फला, फिर ये सारी मुजम्मतें क्यों? जब खुद आप ही हलाकू खान बने हुए, जब आप ही चंगेज खान बने हुए, जब आप ही उसके जनाब लश्कर का सिप्पा सलार जूजी खान बने हुए, और आप भी बच्चों की गर्दनें काट रहे, औरतों का माफ नहीं कर रहे, जवानों को आपने तबाह कर दिया, बूढ़ों की गर्दनें आपने काट दी, कोई आलिम है, जाहिल है, किसी का कोई लिहाज नहीं है, तो आप और चंगेज खान में क्या फर्क है? तो फिर बराबर शुद्ध, फिर उधर भी मुजम्मत ना की जाए। और अगर वहां करनी है, और यकीनन करनी है कि कत्ल जो है वो अल्लाह ताला फरमाते हैं जिसने एक जान को कत्ल किया गोया उसने सारे इंसानों को मार दिया, तो अगर उन्होंने बुरा किया और कतअन यकीनन बुरा किया, तो फिर ये जो हलाकू खान है जो धाती डोर के जरिए लोगों की गर्दनें काट रहा है, ये भी उतना बड़ा मुजरिम है, ये भी उतना बड़ा जालिम है, ये भी उतना बड़ा शैतान है, ये भी उतना बड़ा कातिल है, इसकी भी बराबर मजम्मत है। तो अब ये वो सिनेरियो है पतंगबाजी का, ये है वो मजा, ये है मौज मेला, ये है मस्ती जिसके ऊपर कितनों के घर उजाड़ दिए जाते हैं, ये है जान का ज़िया। फिर माल की जो बर्बादी है, तो ये जो ट्रांसफार्मर लगे होते हैं बिजली के, कितने हैं जो डोर उसमें अटकती है, और चूंकि वो धात के हैं तो धात के साथ जो है ना वो ब्लास्ट कर जाते हैं, फट जाते हैं, 1 करोड़ से लेकर 5 करोड़ तक का तो ये मिलता है। और जिस दिन बसंत होती है उस दिन कितने तबाह हो जाते, कितने बर्बाद हो जाते, जरा नेक्स्ट डे की आप वो निकाल के देख, अखबार निकाल के देख ले, कितना नुकसान हो जाता है। तो ये गासिब है, ये डाकू है। गासिब और डाकू क्या करते? डाकू जरूरी है कि बंदे ही मारे? माल छीना डाकू का काम, माल बर्बाद करना डाकू का काम है। तो ये जो कर रहे हैं ये क्या कर रहे हैं? ये वही तो कर रहे हैं। तो लिहाजा ये जो इन हराम चीजों पर और इन शैतानियों पर और इन कबाहे पर और इन खबाइस पर और इन फवाए पर जो मबनी काम है, अब वो करना चाहिए या नहीं करना चाहिए, मेरे ख्याल में इस सारी बात से आप अच्छी तरह समझ सकते हैं।
एक महफिल में जाना हुआ, वहां स्टेज पर चारपाई सजा कर लाई गई, पूछने पर बताया कि हमारे यहाँ रिवाज है और हुजूर सल्लल्लाहु अलैहि वसल्लम रूहानी तौर पर महफिल में तशरीफ लाते हैं, उनके लिए चारपाई।
चारपाई का इस तौर पर लाना बिल्कुल फजूल है, बेमाना है, उसका कोई सर पैर नहीं बनता। नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम तशरीफ लाते हैं, ला सकते हैं, ये एक जुदा मामला है। अल्लाह ताला ने अपने नबी अलैहिस्सलाम को ये कुदरत अता फरमाई है कि वो अपने रूहानियत के साथ या जसद अतहर के साथ जहां चाहे तशरीफ ले जाएं, ये अल्लाह ताला ने उनको इख्तियार दिया है। लिहाजा ये वाला जो इख्तियार है ये एक और चीज है। अब नबी पाक अलैहिस्सलाम किस महफिल में जाते हैं, कहां नहीं जाते, ये सरकार अलैहिस्सलाम की मर्जी है। ये हमारा कीदा नहीं है कि हर महफिल में आते हैं, हमारा कीदा ये है आ सकते हैं, हाँ देख रहे हैं, देखते सबको, लेकिन आप बनफसे नफीस तशरीफ ले आए अपनी रूह मुबारक के साथ या अपने जस्ते अतहर के साथ, या आपकी मर्जी के ऊपर। अच्छा, अब वो तशरीफ लाएं तो ये जो जाहरी चारपाइयां ये वो हैं, इनका ताल्लुक नहीं बनता कि इनको बिछाया जाए। तो लिहाजा ये एहतमाम जो है ये फजूल है, ला यानी एहतमाम है। और फिर अगर बिलफर्ज अगर कोई ऐसी सूरत होती तो चारपाई जरूर लानी है। जदीद जमाने के अंदर उससे अच्छी चीजें आ चुकी, उससे ज्यादा खूबसूरत, ज्यादा आरामदेह है, तो फिर तो बहुत आला दर्जे का सोफा और जो है वो बेड टाइप की चीज होनी चाहिए। फिर तशरीफ लाएंगे नबी पाक अलैहिस्सलाम तो आके आराम थोड़ी फरमाएंगे, बैठेंगे ना, तो बैठने के लिए चारपाई नहीं होती, बैठने के लिए कुर्सी होती है, सोफा होता है। तो ये बेसिकली होता यह है कि कोई भी ऐसी बात शुरू हो जाती है फिर चल सो चल उसको कहां से कहां पहुंचा दिया जाता है। जो कुरान में, हदीस में और सूफिया किराम ने, उलमाए दीन ने, आइमा ने जो बयान किया है वो उसके मुताबिक चलना चाहिए, और अपनी तरफ से रंग बिरंगी चीजें निकाल लेना ये दुरुस्त नहीं है। अब जैसे इसी की एक और मिसाल अर्ज करता हूं, औलिया किराम के मजारात पे चिराग जलाए जाते हैं, उसका मकसद साहिब कब्र की रूह की ताजीम है। साहिब कब्र की नहीं, साहिब कब्र की रूह की ताजीम है। दूसरा ये होता है कि लोग आते तो उनको जरा एहतमाम से पता चलता है कि ये कोई नेक साले आदमी है, लिहाजा इसकी कब्र पे हाजिरी दी जाए, तो फैस पाते हैं। अच्छा, अब आपने देखा होगा कि बहुत सी जगहों पे घरों के अंदर चिराग जलाया जाता है जुमेरात को, कि जुमेरात को घर का एक कोना गोशा मुकर्र होता है, वहां पर चिराग जला के रख दिया जाता है। ये क्यों जी? ये फुला बुजुर्ग के नाम पे है, अब वो गौसे पाक के नाम पे है, किसी और बुजुर्ग के नाम पे। ये जो घर में चिराग जला के रख देना जबकि घर में रोशनी की उसकी हाजत नहीं, लाइटें लगी हुई हैं, बल्ब लगे हुए हैं, सेवर लगे हुए हैं, तो उस चिराग की हाजत नहीं है, बस उनके नाम पे चल रहा है। ये जो नाम पे चल रहा है ना, ये बेमाना है, ये इसराफ है, ये बेमकसद है, इसका जो है ना वो कोई जो है ना किसी तजीम और उसके साथ कोई ताल्लुक नहीं। तो लिहाजा घर में अगर कोई महफिल है और महफिल की जेबो जीनत के तौर पे जैसे लाइटें लगाते हैं तो चिराग लगा लिए, वो ठीक है, लेकिन महज ये कि जुमेरात है जी बुजुर्गों के नाम का चिराग जलाना है, ये बेमाना है, फजूल है और ये इसराफ है, तो लिहाजा इससे बचना चाहिए। लेकिन वही है कि किसी ने पता नहीं कहाँ देखा और उसने कहा चलो जी अपने घर में भी लगा ही लेते, उससे फिर काम चल पड़ा, फिर ऐसी चीजें जरा ज्यादा जोर शोर से शुरू हो जाती।
बाद लोग स्टार देख कर बताते हैं कि आपका आने वाला हफ्ता, आने वाला महीना या साल किस तरह गुजरेगा, तो ये स्टार के जरिए ये बात करना कैसा है इस्लाम की रूह से बता।
देखिए स्टार जो है अरबी जबान में इसे कहा जाता है नजमुन, सितारा, उसकी जमा होती है नजूमुन, सितारे, और उसी नजूम को जानने वाले को कहते हैं नजूमी, सितारों वाला। ये नजूमी तो खैर हमारे उसमें बना दिया, अरबी जबान के अतबार से ये नजूमी नहीं लफ्ज बनता होता, लेकिन सर हमारे यहाँ ये चलता है। तो अब ये जो नजूमी है इसके बारे में वाजह तौर पर किताबों में मौजूद है और हदीस मुबारक में फरमाया गया कि जो किसी काहिन के पास गया, मन अता काहिनन, जो किसी काहिन के पास गया जो इस तरह गैब की बातें बताता है कि मुस्तकबिल में ये होगा, ये होगा, ये होगा, तो फरमाया कि जिसने उसकी तस्दीक की उसने मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम पर नाजिल होने वाली वही और कुरान का इनकार किया। तो ये जो गैब की बातें मुस्तकबिल के हवाले से बताई जाती हैं, इनका मामला मामूली नहीं होता, अगर उन पे यकीन कर लेंगे तो मामला बड़ा सख्त है कि गैब के इल्म का किसी गैर नबियों, गैर वली के बारे में इस तरह का अकीदा रखना बड़ा सख्त है, वो कुफर की हद तक पहुंचा देता है। लेकिन अगर वो यकीन का मामला नहीं है, बस यही है कि यार हो सकता है ऐसा ही हो जाए, या जहन जमता है, दिल उधर झुकता है, तो ये हराम है, ये हराम है। तो लिहाजा ये जो सितारों के जरिए जो इस तरह की मालूमात होती है ना, अगला हफ्ता कैसा गुजरेगा, ये इल्म फी नफ्सी ही भी कोई ज्यादा हकीकत वाला नहीं है, और उससे हटकर भी जो है इसका इत्तबार करना शरान जायज नहीं है। तो लिहाजा ये जो होता है ना कि अखबार का सवाल देख रहे हो यार इस हफ्ते में क्या होगा, ये सब फजूल है, बातिल है, शरी एतबार से ये जायज नहीं है। तो लिहाजा इससे बचना जरूरी है। अल्लाह ताला हमें शरीयत के अहकाम सीखने और उन पर अमल करने की तौफीक अता फरमाए। आमीन जाहिन नबी अमीन सल्लल्लाहु अलैहि वसल्लम।
इल्म का मुझको शौफता कर खुदा, इल्म नाफे मिले अजपाए उलमा, इल्म का मुझको शौफता कर खुदा।